नमस्कार, स्वागत छ न्यायिक संवाद रेडियो कार्यक्रममा तपाईँ सम्पूर्णलाई। कार्यक्रम न्यायिक संवाद सामुदायिक रेडियो गलगुटा एफएम 102.4 मेगाहर्जबाट प्रत्येक साताको शुक्रबार बिहान 7:30 बजे प्रत्यक्ष प्रसारण हुन्छ भने कार्यक्रमको पुनः प्रसारण आइतबार बेलुकी 6:30 बजे र सोमबार बिहान 10:30 बजे सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम न्यायिक संवादको चौथो श्रृङ्खलामा पनि प्रविधि संयोजनकी मित्र सरिता खत्रीसँगै उपस्थित भएको छु म घनश्याम गौतम। नेक्स्ट संवादको यो श्रृङ्खलामा घरैसी झैझगडा हुँदै गर्दाखेरि कस्ता विषयवस्तुले प्रशय पाएका छन्, कस्ता विषयवस्तुलाई न्यायिक समितिसँग सहकार्य गर्दै मेलमिलाप गर्न सकिन्छ, कस्ता विषयवस्तुमा हामी न्यायिक समितिमा जानुपर्छ र त्यो न्यायिक समितिमा जानका लागि ती विषयवस्तु उपयुक्त हुन् या होइनन्, समग्र त्यो विषयलाई न्यायिक समितिले जित जितको अवस्थामा न्याय दिन सक्छ या सक्दैन, यी सबै विषयवस्तु समेटिएको एउटा रेडियो नाटक श्रृङ्खला प्रस्तुत गर्नेछौ। गलगुट नगरपालिका संघको सहकारीमा उत्पादित रेडियो कार्यक्रम न्यायिक संवादको चौथो श्रृङ्खलामा कुराकानी गर्नका लागि यति बेला हामीसँग गलगुट नगरपालिका न्यायिक समिति संयोजक रेणुका काउचा हाम्रो स्टुडियोमा हुनुहुन्छ। काउचाजी, तपाईँलाई स्वागत छ।
धन्यवाद।
सबैभन्दा पहिला कार्यक्रममा चुचुलकै गाउँको कथा प्रस्तुत गर्छौँ। यो रेडियो नाटक सुनिसकेपछि हामीले नाटकसँग उब्जिएका प्रश्न र समग्र न्यायिक समितिले गरिरहेका कामका बारेमा कुराकानी गर्नेछौँ। सुरुमा सुनौ यो चुचुलकै गाउँको कथा। न्यायिक संवादको लागि हामीले चुचुल्के गाउँमा भएको एक झगडालाई प्रस्तुत गर्दैछौँ। चुचुल्के गाउँमा रहेका सबै पात्रहरू काल्पनिक हुन्, कसैको जीवनमा मेल खाएमा संयोग मात्रै हुनेछ। जहाँ एक परिवार छ, सधैँ झगडा गरेर गाउँलेलाई समेत हैरान बनाउने गरेका छन्। गाउँलेले समेत झगडा घर भनेर सबैले चिन्ने गरेका छन्। घरमा झगडाको कारण मदिरा र लेनदेनको विषय बन्ने गरेको बुझिन्छ, तर के हो कसैलाई थाहा छैन। घरमा हल्ला मचाउने मध्येको एक पात्र हुन् हर्के।
ए जुनेली, ढोका खोल भनेको सुनिनस्? ढोका खोल भनेको
मदिरा बिना कुरा नै नगर्ने, मदिराको तालमा संसार जित्ने।
साँच्चै खोलिदिनस् तैँले, फोडिदिउँ ढोका, म गइदिन्छु अमेरिकातिर, अनि थाहा पाउँछेस।
उनकी श्रीमती जुनेली बुढालाई गाली गरेरै नथाक्ने।
अरे आज पनि खाएर आऊ, नखाइ घर त कहिल्यै पनि आउने हैन। कसले खोलिदिने रहेछ ढोका? आज त्यही बाहिरै सुत।
श्री प्रसाद गाउँका वरिष्ठ, लेनदेनमा ठुलै हैगम भएका मान्छे, गाउँलेलाई ऋण धन दिने वरिष्ठ व्यक्ति।
होइन, कति चाहियो ऋण? खाली ऋण ऋण भन्ने होइन, अस्ति लगेको पैसाको नि 36% ब्याज लाग्छ, त्यो सबै फिर्ता हार्ने त्यहाँ छिटो, सधैँ ऋण मार हुन्छ।
हर्के र जुनेलीका दुई छोरा छोरी छन्, साथमा गाउँलेहरू। अहिलेको विवाद बुझ्न लागौ अब चुचुलकै गाउँतिर।
अरे यिनको गति अझ पनि खाएर आयौ?
कहाँ खाएर आएको, इति हो चियापत्ती र चिनी लिँदैछु, ल राख। ए चिनी त पोखिएछ, यही प्लास्टिक बनि
राख्रो गति
के गरौँ त, बाटा आउँदा म आफै लोटेर पोखियो त।
चिनी र चियापत्तीले मात्र हुन्छ? केटाकेटीले बिहान बेलुकी खान समेत पाएको छैनन्, तिमीले भने खालि जाँड खाएर आउने?
खुवाए त मेरै खाए, तैँले माग त गइसस् के रे, तैँले कमाएर दिन पर्यो छैन, ऋण खोजे नि खोजे, धन खोजे नि खोजे,
धाक छ हेर, एक पैसा कमाउनु छैन, वहाँ श्री प्रसाद काकाकोमा कति पुगिसक्यो।
तँलाई के टाउको दुखो त, तैँले तिर्न पर्यो छैन के रे, मैले तिर्छु त, नसके सम्पत्ति बेचेर पनि तिर्छु।
बेच्छौ सम्पत्ति भएको यही एउटा झुप्रो हो, त्यही पनि बेचेर सडकमा लगेर भिख मागेर खानी बनाऊ हामी तिनजनालाई।
अझै बढी बोल्छेस, नगराई थप पढाइदिउँ।
बोल्छु के गर्छौ?
होइन यो घर के को हल्ला आयो यस्तो, एक दिन होइन दुई दिन होइन सधैँ बाह्रै मासी के को हल्ला गरेका छौ?
होइन ए जुनेली, रक्सी खानेले त खाइहाले, तिमी नखाने मान्छे नबोली बस्न सक्दिनौ?
अब फेरि कराउँदै आइ, बलेको आगोमा घिउ थप्दै, तिम्रो घरमा यस्तै भएको भए बल्ल थाहा पाउँथ्यौ।
कुरो के हो, किन धडारे हो यसरी, के हो जुनेली कुरो, किन त यसरी चरक 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 चर्केको, के हो कुरो जुनेली, लु भन त किन धडारे छौ?
के भन्यो र श्री प्रसाद काका, एक दिन होइन दुई दिन होइन, दिन रात यिनले त मलाई त साह्रै हटाए।
ओए हर्के, के हो कुरो, किन यस्तो दिउँसै रौसी खाएर धुरुङ 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 धुरुङ, के हो जान केटारी पाल्ने पाको मान्छेका हालत किन यस्तो, के हो तेरो ताल?
हेर्नुहोस् न काका, पसलमा गएको इति खाएर आए, चिनी चियापत्ती लिएर दिएथे, भित्र जानै दिने बुढीले खालि झगडा मात्रै गर्छे।
अझ कराउँछौ बडी?
होइन, तैँले के को पैसाले खाइस्? उपति सुपति केही छैन, खाली जाड खाउछ, हल्ला गरिओछ।
अहि बिहान हजुर कहाँ पैसा माग्न गएको थिएँ नि। हामलाई त सधैँ ऋणै ऋण, आपत विपत के सुनाउँ हजुर, आएनन् गरिबका दिन। ए श्रीप्रसाद काका, काका, ए काका, होइन बुढा घर रहन्छन् कि अब आज पैसा मामला भनेको? ए काका, बुढा नभए बर्बाद हुने।
होइन, कसले बोलाउँछ मलाई?
काका नमस्ते।
नमस्कार नमस्कार, लौ बस यता, यता बस, ल आइज। के कति कामले पालिस कुन्नि?
अरू त के काम हुन्थ्यो र काका, धेरै थोरै पैसा दिनुहुन्छ कि भनेर आएको, लाएको ब्याज तिरम लागे रे।
होइन, तैँले त अलि अस्ति लस गर्थे, पैसा त धेरै लोइस, के काम आँटिस र त्यत्रो? च्याम पैसा माग्छ, अस्तिको ब्याज नि तिर्यो छैनस्, कति चाहियो, के काम आँटिस र?
घर अब जाउलो खान पर्यो, जान केटाकेटी छन्, चिनी चियापत्ती सकिएछ, यसो कहीँ काम पनि पाइन्न। हजुरसँग ऋण माएर भयो नि केटाकेटीलाई पढाउनु पर्यो, चिनी चियापत्ती खानै पर्यो, केटारीको स्कुलको फिस भन्ने तिर्नै पर्यो।
हो त पर्यो बाबु, कति दिम त लो भन्?
अहिलेलाई 10,000 जति भए काम चल्थ्यो।
त्यो 10,000 किन चाहियो? मसित नि छैन, यही 5,000 लैजा, ब्याजसित 1 महिना ट्याक्कै 36% ब्याज ल्याएर आउनु। होइन भने फेरि पाउन्न नि काका, काका भन्ने पैसा मात्र लाने गर्नु कहाँ पाइन्छ, फिर्ता ल्याउनु पर्छ खुरुक्क 36% ब्याजले। ला लैज,
लैको तिरिहाल्छु के अरे, खाएर भाग्दिन, जान्छु म अहिले काका। हस्त काका, ल नमस्ते।
ल ल, केटाहरूलाई राम्रोसँग पढाएस, बेलैमा ब्याजसित तिरेस है, तिरेस, फेरि छुट्ला।
हस् हस् काका।
अर्कै बिस्तारै भट्टी पसलतर्फ लाग्यो। भट्टी पसलमा पुगेर चिनी चियापत्ती किन्छ कि रक्सी खान्छ त, त्यो अबको कथा।
ए बेलमती साउनी, क्यारी छौ?
आ फेरि पहिलाको उधारो दिनै बाँकी छ, आज नि उही उधारो जाड खाना त आएको होला नि।
के भन्यो है अर्के?
चिनी चियापत्ती देऊ त मलाई।
होइन, कताडा उदाए आज घाम, सधैँ रक्सी मात्र माग्ने, आज त चिनी चियापत्ती पनि माग्दैछौ, उधारो त दिन्न है चिनी चियापत्ती।
नकराउ नकराउ, आज त पैसा लिएर पो आछु त, कति पो भयो होला र? त्यही गोडा 4-5,000 त भयो होला, तिर्छु आज।
आज त पैसा नतिरी कहाँ दिउँला र? खरक्क लाएर पहिलाको पैसा तिर्ने अनि मात्रै लैजाने।
लौ साउनी, बटाइरीको कुरा गर्छिन् बडो, ए 5,000 राख, बडा पैसा नतिर्ला जस्तो गराउँछिन्, पैसा तिरेपछि त यति मलाई खानी देऊ अब।
ल ल, उता बस्दै गर,
छिटो ल्याऊ, ढिलो भएछ, त्योसँग यति चटनी पनि ल्याऊ है।
लौ लौ, खाऊ हर्के, यही धोकेर मर।
कडा रहेछ बेलमती, के को पारी के हो?
नगरै नगरै खाऊ न अर्के, तिमीलाई के को चाहिएछ, जाँडा ल्याए नि तिमीलाई लाइ भइहाल्।
नरिसाउ न साउनी, बेलमतीको भट्टी पसल, यो रौसी भन्दा नि बेलमती साउनी कति राम्री हुन्। ओ बेलमती, ल्याएर राखिदेऊ, बडो दुई गिलास त खान पर्यो नि।
होइन है हर्के, अब खुट्टाले भुइँमा नटेक्ने बेला भइसक्यो, खरक्क न लाएर घर जान सक्दैनौ। लौ यो चिनी चियापत्ती हातमा समाउ अनि सुरु सुरु घर जाऊ, जुनेरीले ल खेट्ने नि फेरि आज नि।
ए बेलमती, तिमीले मलाई हेप्ने, भोलि अमेरिका जान्छु के अरे म पनि, त्यति बेला मेरो पछि लाउलिस, अहिले एक गिलास रौसी नि पताउने, त्यो दिन मैले भट्टी चाहिँ खरिदिन्छु, त्यहाँबाट थाहा पाउलिस। होइन, यो चिनी कहाँ गयो? कोही त छैन अघि पछि, ला फुटेछ, ए यस्ता चिनी कति गयो गयो, जा त, यस्ता चिनी कति किनिदिन्छु किनिदिन्छु, चिनी पोखिहाल्यो, आज जुनै रिसाउँछु, फकाउँछु गएर, फकाउन त जानेछु नि। ए जुनेली, जुने, ए जुने, ढोका खोल त, चिनी चियापत्ती ल्याएपछि ढोका खोल जुनेली।
भनेपछि झगडा त्यहीँबाट सुरु भएको, यस्ता सामान्य कुरा झगडा गरेर सबैलाई डिस्टर्ब गरेर बुढाबुढी भएर के हो?
सुन्नुहोस् श्रीप्रसाद काका, यो सामान्य कुरा होइन, एक दिनको कुरा भए सामान्य हुन्थ्यो, म त एक दिन होइन दुई दिन होइन, अब त म त यिनीसँग त मर्रे पनि बस्दिनँ। छुट्टिएर बस्छु अब म मेरा केटाकेटी लान्छु बस्छु
जा जा महिना पन्ध्र दिन माइतै जान्छस् कि रे बानी लाग्छ तँलाई
हो हर्गे तैले झन् घरा मुली मान्छे यसो केटाहरूलाई सियार गर्ने यसो हुन्छ नि के बोलेको त बोलेको कि त खाएको बोलेको
होइन काका तँ खालि जान्छे त के गर्ने त नि मैले त्यही त भन्न पर्यो के रे जान दिनु काका
तिमी नबोल माइत गयो फर्केर आयो फेरि सुध्रेलान् कि भनेर बसो एक दिन होइन दुई दिन होइन अब त श्री प्रसाद काका म मरे नि बस्दिन यिनीसँग
त्यसो भनेर कहाँ हो अब मिलेर बस्न पर्यो के रे बुढाबुढी झगडा गरेर एउटा माइत जाने एउटा घर बस्ने अनि क्यारेर हुन्छ त नि मिलेर बस्न पर्छ हर्केल रौस्यान नि भएन तिमी माइत जान नि भएन मिलेर बस्नु पर्यो के रे होइन भने अब अहिले त सङ्घीयता अनुसार न्यायिक समितिमा मुद्दा हाल्न पर्यो त्यसरी छुट्टिएर बस्न कहाँ पाइन्छ मिलेर बस्ने हो गाउँटोलामा बसि खालि छुट्टिने कुराहरू हुन्छ मिल्नु परेन
हो त नि मिलेर बस्नुपर्छ हामीले पहिला नै देखिबाट भनिराखेछौँ गरे अब एक दिन होइन दुई दिन होइन सधैँ झगडा गर्छन् होइन है जुनेली तिमी नि माइत माइत नभन अनि हर्केले नि अलि रौसिहान कम गर सके त छोड नै
अब कुरो त्यही हो मिलेर बस्ने बस हो होइन त हामीले पो गिहार्न सकिन्छ र
त्यही त श्री प्रसाद काका आज एउटा निर्णय गर्नै पर्यो नि
अब हामीले त के निर्णय गर्न पर्छ र हेर बेलमती अब कुरो बुढाबुढीको झगडा हो फेरि अब अहिले यहाँ झगडा गरे भनेर पो गाउँले चाहियो मिल्यो भने त फेरि गाउँले किन आएका भन्छ निनेका बुढाबुढीले सुन हर्के अहिले रोसिहाल्नु साँच्चै भएन जुनेली नि माइत जानु भएन अब तिम्रो दुइटा मिल्न पर्यो होइन भने यस्तो हल्ला चाहिँ यहाँ सुन्न भएन गाउँमै डिस्टर्ब भयो यस्तो
होइन श्री प्रसाद काका एक दिन दुई दिन भयो त म त मिलेरै बसेको पहिला पनि मिलेरै बसेको जे गर्नु छ जहाँ लैजानु छ हामीलाई त छुट्याएरै राखिदिनुहोस् म त यसरी दिन रात बस्न त सक्दै सक्दिनँ
त्यस्तो छुट्टिने कुरो हुन्न अब तिमीलाई साह्रै गाह्रो पिरो छ भने न्यायिक समिति छ न्यायिक समिति त्यहाँ जाने त्यहाँ गएर सरसल्लाह गर्ने अनि सकेसम्म त छुट्टिने दायमा यी केटाकेटीको भविष्य हेर्न परेन तिम्रो छुट्टी मनेर हुन्छ तिनीहरूको भविष्यमाथि खेलवाड हुन्न
हुन त हो काका
त्यही भएर मिलेर बस्नु पर्छ न्यायिक समितिमा जाने सरसल्लाह गर्ने हर्केले नि छोड्न पर्यो रौसिहान तिमी नि माइत जानलाई अब त्यो घरिघरि उठेर माइत जानु भएन दुइटा कुरा मिल्न पर्यो मिलेर बस्नु पर्यो नि त्यतिकै हुन्छ हल्ला मात्र गर्ने मिलेर बस्ने दुइटाले काम गर्ने घर चलाउने केटाहरूलाई पढाउने खालि उठ्या छ एउटा हिँड्या छ एउटाले खा छ हल्ला गरे छ यस्तो नि हुन्छ खै मिलेर बस्न पर्यो होइन भने कुरै छैनन् यो गाउँ निकालिन्छ मामले
बुढीले भन्ने जाम न्याय माग्न
रौसी हानी त्यहाँबाट न्याय माग्न जाने न्याय दिन्छन् लाप्पा यत्रो डल्लो हुन्छ त्यहाँबाट दिन्छन् न्याय
ए अर्के त्यतिकै न्याय माग्न जाम भनेर हुन्छ रक्सीले नि छोड्न पर्यो नि न्याय पाउनलाई त
अब अहिले तिमीहरू हल्ला नगर बस सबै सुतो भोलि बिहान उठेर न्यायिक समितिमा जाने छलफल गर्ने अनि त्यसपछि यो विवाद नगर्ने सबै मिलेर बस्न पर्छ केटाकेटी मिल्न पर्यो बुढाबुढी मिल्न पर्यो समुदायमा सबै टोलवासी मिल्न पर्यो यसरी हल्ला गरेर कहाँ हुन्छ भोलि न्यायिक समितिमा जाने ल अब त्यहाँ गएर सल्लाह गर्ने न्यायिक समितिमा गएर सल्लाह गरेर मिलेर बस्ने है त सबैजना रेडी हुन्छ कि हुन्न अर्के ल भन् त
हुन्छ
ल जुनेली भन् त
हुन्छ
ल अब न्यायिक समितिमा जाने है त
न्यायका लागि न्यायिक समितिले अब कसरी काम सुरु गर्छ न्याय कसले कसरी पाउँछ त्यो सबै जानकारी लिनका लागि न्यायिक संवाद रेडियो कार्यक्रम सुन्दै गर्नुहोला चुचुल्केको नयाँ कथाको साथमा हामी पुनः उपस्थित हुनेछौ कार्यक्रम न्यायिक संवाद सुन्दै गर्नुहोस् कथा सुनिसकेपछि पुनः स्वागत गर्न चाहन्छु काउजाजी तपाईँलाई कार्यक्रम न्यायिक संवादमा
धन्यवाद फेरि पनि
विशेष गरेर न्यायिक समितिको क्षेत्रभित्र पर्ने गरिकन एउटा चुचुल्के गाउँको कथा पनि सुन्यौँ हामीले त्यहाँ केही पात्रहरू देखिए पात्रहरूले निम्त्याएका केही विवादहरू पनि देखिए त्यही प्रवृत्तिहरू पनि देखिए समग्रमा यो नाटक र नाटकभित्र रहेका पात्रहरूले न्यायिक समितिका क्षेत्रभित्र कतिको प्रवेश गरेको पाउनुभयो
विशेष गरेर यो नाटक जुन सुने यसमा चाहिँ एकदमै म हजुरहरूलाई धन्यवाद दिन चाहन्छु किनभने यो नाटकमा विशेष गरेर यो हाम्रो गाउँठाउँमा घट्ने घटनाहरू जुन विषयवस्तु जुन एकदमै यथार्थ विषयवस्तुहरू तपाईँहरूले उठाउनु भएको छ एकदमै खुसी लाग्यो र अहिले न्यायिक समितिमा आउने भनेका समस्याहरू पनि यस्तै खालका हुन् र विशेष गरेर अहिले यो जुन पात्रहरू दिनुभएको छ श्री प्रसाद साहु त्यसै गरी हर्के ऋण लिने व्यक्ति, त्यसै गरेर अब उसले रक्सी खाएको अवस्था र घरमा गएर श्रीमतीसँग झगडा गरेको अवस्था, त्यसै गरी अब हाम्रो समुदायमा अब ऋण लिँदै गर्दाखेरि चाहिँ अब ऋण लिने व्यक्तिहरूले कति पर्सेन्टमा लिने भन्ने कुराहरू जुन उठाउनु भएको छ यो एकदमै यथार्थपरक छ। यसको लागि चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो खालका मुद्दाहरू लिएर नगरपालिकामा विशेष गरेर न्यायिक समितिमा यस्ता खालका निवेदनहरू लिएर हाम्रो न्यायिक समितिमा आउने गर्नुहुन्छ, यसलाई उठाउने प्रयास गर्नु भएको छ, म धन्यवाद दिन चाहन्छु।
विशेष गरेर यो जुन नाटक श्रृङ्खलामा देखियो तीन चारवटा पात्र छन्, जस्तो श्रीप्रसादले ऋण दिने कुरा, हर्केले ऋण लिने कुरा र मदिरा सेवन गर्ने कुरा, जुनेले रिसाउने कुरा, मुख्य त्यो भित्र छ। त्यसको केही सहजीकरण चाहिँ त्यहाँ बेलमती भन्ने एउटा पात्रले चाहिँ भट्टिकी साउनेले चाहिँ मदिरा दिने कुराहरू, पैसा लिने कुराहरू, लोनबाट आएको पैसा पनि कताबाट आयो नभनिकन लिएको अवस्था छ, र बाल बच्चालाई पढाउनको लागि लिएको लोन चाहिँ ऋण चाहिँ हर्केले स्वाभाविक हिसाबले भट्टीमा लगेर छोडेको अवस्था छ, र चिनी किन्छ चिनी बिचमै हराउँछ त्यो अवस्था त्यहाँ देखिन्छ। त्यहाँ सिलसिलेवार हिसाबले जाउन, सुरुवातमा हर्कलले आवश्यक पर्यो ऋण लिएको छ, ऋण लिँदै गर्दा पनि श्रीप्रसादले 36% ब्याज भनेका छन्, यो चलन चल्तीको हिसाबले उपयुक्त हो अथवा अनुपयुक्त हो?
यो चलन चल्तीको हिसाबले पनि एकदमै अनुपयुक्त हो, र विशेष गरेर अहिले हामी स्थानीय सरकार आइसकेपछि अहिले ऋण लिने दिने गर्दाखेरि पनि 1,00,000 बढी पैसाहरू ऋण लिँदै गर्दाखेरि तमसुक बनाउनु पर्छ, त्यसमा तमसुक बनाउँदै गर्दा जनप्रतिनिधि चाहिँ रोहबरमा हुनुपर्छ, त्यो पनि चलन चल्तीको हिसाबले र सरकारी जुन पर्सेन्टको हिसाबले कुरा गर्दा 10%भन्दा बढी लिन पाइँदैन, र अब वित्तीय संस्था सहकारीको त अब छुट्टै रेट छ, त्यो चाहिँ हाम्रो हामीसँग सरकारको विषय भएन, तर यसरी ऋण लिँदै र दिँदै गर्दाखेरि चाहिँ 10%भन्दा बढी लिन पाइँदैन। तर यो चाहिँ हाम्रो समुदायमा चाहिँ जुन अवस्था तपाईँले यो नाटकमा उतार्नु भएको छ 36% दिने लिने, एउटालाई आवश्यक परेको हुन्छ अर्कोले चाहिँ त्यो अवसर खोजेको हुन्छ, यसरी चाहिँ भएको गतिविधिहरू हामीले देखिराखेका छौँ, यो चाहिँ एकदमै कानुनी रूपमा चाहिँ मान्यता पाउँदैन यसले, र त्यो गर्नु पनि हुँदैन।
जस्तो त्यससँगै जोडिएको छ, हामीलाई त सधैँ ऋण ऋण भनेर गाउने हर्के 36% ब्याजमा लिएर घरको परिवारको समस्या पो समाधान गर्नुपर्छ, त्यो त भट्टी पसलमा गएर बेलमतीलाई राम्री देखेर त्यहाँ चाहिँ मदिरा सेवन गरेको देखियो, सामान्यतया त्यो पनि एउटा व्यक्तिगत हिसाबले गर्न नमिल्ने काम चाहिँ उसले गरेको पनि देखियो त्यो नाटकभित्र चाहिँ। सामान्यतया बेलमतीले त्यो पैसा सबै लिँदै गर्दाखेरि अथवा बेच्न पायो भने सबै चिज एकैचोटि बेच्न पाउँछ अथवा पाउँदैन, त्यो प्रक्रिया चाहिँ के हुन्छ?
अब मेन समस्या भनेको नै अब हाम्रो समुदायमा हाम्रो समाजमा चाहिँ अब जुन एउटा श्रीमान हुन्छ, श्रीमान चाहिँ आर्थिक रूपमा पनि अब जो घरमा चाहिँ हामी आर्थिक रूपमा कमजोर भएको अवस्थामा उसले ऋण लिँदै गर्दाखेरि पनि उसले चाहिँ घर खर्च चलाउन भन्दा पनि व्यक्ति आफू स्वयंले रक्सी खाएर श्रीमान र श्रीमती झगडा परिरहेको जुन अवस्था छ, र अहिले श्रीमान श्रीमतीको धेरै समस्याहरू आउने र त्यो खालको निवेदनहरू लिएर आउने यही अवस्थाले सिर्जना गरेको हो। र यो जुन कुरा गर्नुभयो 36% ब्याजमा उसले पैसा लिएर आइसकेपछि चाहिँ अब
बेलमतीसँग
उसलाई चाहिँ पैसा दिन हुन्छ कि हुँदैन भन्ने कुरा गर्नुभयो, उसले चाहिँ अब पैसा अब त्यसले त्यहाँ उधारोमा खाएको छ भने उसले लागेको पैसा चाहिँ लिन पाउँछ, तर बिना आधार उसले चाहिँ अब बिना अब उसलाई त्यो बराबरको कारोबार नहुँदै गर्दाखेरि पनि बढी पैसा चाहिँ लिन पाउँदैन।
जस्तो त्यहाँ हर्केले के भन्छ भने पात्रभित्र चाहिँ
हजुर
कति भएको छ र 4,000 त भएको होला, बढीमा 5,000 त भएको होला, म आज सबै तिर्दिन्छु, मलाई चाहिँ मादक पदार्थ ल्याऊ भनेर उसले मागेको छ, उसले चाहिँ केही कुराकानी केही गर्दैन, उसले पैसा पाएपछि चाहिँ सरासर उसको हिसाब किताब नगरिकनै 5,000 राख्छ अनि उसले चाहिँ मदिरा सेवन गरेर दिएको छ त्यहाँ पात्रको हिसाबले, त्यसले चाहिँ कतिपय कुराहरू त्यहाँ अलिक क्लियर हुनु पर्थ्यो जस्तो पनि लाग्छ।
क्लियर चाहिँ खासमा चाहिँ हर्के हुनु पर्थ्यो, किनभने उसले चाहिँ अब रक्सी नदिँदै गर्दाखेरि तिम्रो पैसा कति त होला र लौ यो 5,000 सबै राख भनेर उसको खुसीले नै दिएको छ, यदि उसले चाहिँ अब अनावश्यक रूपमा चाहिँ तैँले 5,000 दिनुपर्छ भन्दै गर्दाखेरि उसले यदि तिर्नुपर्ने चाहिँ 4,000 छ तर तैँले 5,000 दिनुपर्छ 6,000 दिनुपर्छ भनेर यदि करकाप गरेको भए चाहिँ उता बेलमतीलाई पनि त्यो उसले केही सजाय गर्नुपर्छ भन्ने कुरा राख्यो भने सजाय गर्नु चाहिँ पर्थ्यो।
न्यायिक समितिको क्षेत्राधिकारभित्र पनि त्यो विषयवस्तु चाहिँ पर्दछ,
पर्छ
लेनदेनकै हिसाबले। पछाडिको दोस्रो पार्टमा चाहिँ के भएको छ भने जब ऊ त्यहाँबाट चिनी पनि किन्छ, चियापत्ती पनि किन्छ, बाटोमा लड्छ, लडेपछि त्यो चिनी पोखिन्छ, उसले त्यहाँ आएपछि ऊ त हुन त संसारै बेच्ने जान्छे मदिरा सेवन गरेपछि त्यो पात्रको अगाडि नै आइसकेको छ म अमेरिका गएँ भने भट्टी किनिदिन्छुदेखि लिएर सबै चिज बोलेको छ तर जब ऊ घरमा गइसकेपछि आफ्नै श्रीमतीलाई फकाउनको लागि मैले चिनी चियापत्ती लिएर आएँ भन्दै गर्दाखेरि मदिरा सेवनकै कारणले श्रीमती चाहिँ रिसाएको अवस्थामा देखिन्छ त्यहीबाट विवाद चाहिँ सुरु भएको देखिन्छ यस्तो अवस्थामा न्यायिक समितिले सहजीकरण चाहिँ कसरी गर्छ
अब खासमा चाहिँ यो खालको निवेदन लिएर चाहिँ श्रीमती आउनु पर्यो यसमा चाहिँ श्रीमती लगायत परिवारलाई चाहिँ इज्जत आमद अनुसार खाना लाउन नदिएको अवस्थामा न्यायिक समितिमा आउने हो त्यो आउँदै गर्दाखेरि अब जुन हामीले चाहिँ पहिला हेर्ने यो हामीले हाम्रो क्षेत्र अधिकारभित्र छ कि छैन छ भने चाहिँ पहिला चाहिँ हामीले मेलमिलापकै लागि नै उनीहरूलाई उत्प्रेरणा दिनुपर्छ र मेलमिलापको माध्यमबाट हामी मिल्छौँ भनेर उहाँहरू जानुभयो भने चाहिँ हामीले मेलमिलापकर्ता समक्ष पठाउँछौँ मेलमिलापकर्ता समक्ष पठाउँदै गर्दाखेरि पनि जुन श्रीमान श्रीमतीको झगडा छ नि त्यो झगडा मिलाउँदै गर्दाखेरि खास अदान चाहिँ के हो त्यो कुरा चाहिँ मेलमिलापकर्ताले बुझ्नु पर्यो
अब त्यहाँ जोडिएको अर्को एउटा पात्र छ श्रीप्रसाद
हजुर
श्रीप्रसादले त्यहाँ झगडा भइसकेपछि त्यहाँ गाउँका सबै जम्मा भएर त्यहाँ पुग्छन् पुगिसकेपछि झगडाको विषयमा बुझ्छन् होइन तर बुझिसकेपछि पनि मिलाउने हिसाबले मिलापत्रै गर्नुपर्छ भनेर एउटा प्रेसर दिएको अवस्था त्यहाँ देखिन्छ त्यो नाटकमा चाहिँ त्यसरी प्रेसर दिएर विवाद मिलाउँदै गर्दाखेरि न्यायिक समितिको क्षेत्र अधिकार भन्दा अलिक फरक तरिकाले मिलाएको विवाद छ त्यो कति दिन टिक्ला र भन्ने प्रश्न त एका ठाउँमा रहन्छ त्यसरी मिलाउन पाइन्छ कि पाइँदैन
उहाँले चाहिँ जुन प्रयास गर्नु भएको छ जुन प्रेसर गर्नु भएको छ त्यो चाहिँ हाम्रो समाजमा चलिआएको चलन हो उहाँले त्यसरी नै मुद्दाहरू निवेदनहरू मिलाएर आइराख्नु भएको छ त्यसैले त्यसमा चाहिँ एक पक्षले जित्ने एक पक्षले हार्ने हुन्छ र यो उहाँ चाहिँ त्यहाँ त्यो समुदायमा एउटा प्रतिष्ठित व्यक्ति पनि हुनुहुन्छ त्यो कारणले गर्दा उहाँले मिलाउँदाखेरि यदि उहाँहरू मिल्नुहुन्छ भने चाहिँ त्यो मिलाउन मिल्छ तर त्यसरी प्रेस गरेर उहाँलाई चाहिँ एकदमै दबावै दिएर मिल्नै पर्छ भनेर चाहिँ मिलाउन पाइँदैन र यदि त्यो ठाउँमा चाहिँ उहाँ एकदमै मेलमिलापको तालिम लिएर मेलमिलापकर्ता भइदिएको भए चाहिँ उहाँले मेलमिलापको आचरण प्रयोग गरेर त्यो विवादलाई मिलाउनुहुन्थ्यो र त्यसमा चाहिँ विन विनको सिचुएसन र गेन गेनको सिचुएसन पनि सिर्जना गर्नुहुन्थ्यो
जस्तो त्यहाँ श्री प्रसादलाई पनि जस्तो यो अहिले न्यायिक समितिले दिने मेलमिलापको तालिम छ त्यस्तो खालको तालिम श्री प्रसादलाई आवश्यकता देखियो नाटकको हिसाबले
एकदमै
मेलमिलापको तालिम लिएको हुन्थ्यो भने सायदै उनीहरूसँग अलिकति झुकेको जस्तो पनि देखियो होइन उनले भनेपछि न्यायिक समितिमा जान्छौ भन्दा दुवैले जान्छौँ भनेको अवस्था पनि छ त्यो अवस्थामा चाहिँ उनले विवाद मिलाउन सक्थे
हो यदि उहाँले चाहिँ त्यो टेक्निक थाहा पाउनु भएको भए त्यही टेक्निक अनुसारै मिलाउनुहुन्थ्यो नि त त्यही भएर हामीले चाहिँ त्यस्तै खालको व्यक्तिहरूलाई समाजले पठाएको व्यक्तिहरूलाई समाजमा प्रतिष्ठित व्यक्तिहरूलाई चाहिँ मेलमिलापकर्तामा सूचीकृत गर्नुपर्छ भनेर अबको दिनमा पनि फेरि पनि प्रत्येक वडाबाट उहाँ जस्तै व्यक्तिहरूलाई लिएर मेलमिलापको तालिम दिने सोचमा चाहिँ हामी न्यायिक समिति छौँ
अहिले अब गत वर्ष पनि गलगुट नगरपालिकाको न्यायिक समितिले मेलमिलापकर्तालाई तालिम दियो
हजुर
त्यो तालिम लिएका मेलमिलापकर्ताहरू र त्यो श्रीप्रसाद पात्रसँग जोडेर हेर्दाखेरि कतिको मिल्छ अथवा मिल्दो जुल्दो काम भएको छ अथवा त्यतिकै अब तालिम लिने लिएपछि सकियो भएको छ अवस्था के पाउनुहुन्छ श्रीप्रसादसँग जोडेर हेर्दा
श्रीप्रसादसँग जोडेर हेर्दाखेरि चाहिँ अब सबै एउटै खालको हुनुहुन्छ भन्ने चाहिँ मलाई लागेन कोही चाहिँ श्रीप्रसाद जस्तो व्यक्ति हुनुहुन्छ कोही चाहिँ अलिकति समुदायले नै नचिनेको हो कि भन्ने खालको व्यक्ति पनि हुनुहुन्छ यसमा चाहिँ विशेष गरेर हामी न्यायिक समितिले नै आफै मेलमिलापकर्ता यस्तो लिनुपर्छ भनेर हामीले आफै फोन गर्न भन्दा पनि ओडालाई चाहिँ ओडाका अध्यक्षलाई अलि बढी चाहिँ उहाँलाई नै थाहा हुन्छ त्यो भएर त्यस्तो
खालको भन्ने शब्द छ त्यहाँ अलि जोडिएको अनि एउटा मुद्दा भन्ने छ त्यस्तो मुद्दामा त न्यायिक समितिमा जानुपर्छ नि संघीयता पनि आयो भन्ने शब्दलाई सम्म जोडिएको छ त्यहाँ सायद तालिमकै अभावले ती शब्दहरू बाहिर निस्के कि भन्ने पनि लाग्ला एक हिसाबले न्यायको हिसाबले हेर्दै गर्दा मेलमिलापकर्तालाई पनि श्रीप्रसादकै ठाउँबाट हेर्ने हो भने अलिकति सक्रियताको कुरा होइन क्रियाशीलताको कुरा चाहिँ त्यसले झगझगाएको देखिन्छ
यो जुन मुद्दा भन्ने कुराहरू छ यो एउटा चलन पनि रहेछ अब किनभने पहिलेदेखि हामीले चाहिँ अब मुद्दा दिन जाने मुद्दा लिन जाने यस्तै कुराहरू छ नि त त्यो भएको भएर अहिले पनि हामी नयाँ भएको कारणले गर्दा सबै मानिसमा चाहिँ यो न्यायिक समितिमा जाँदाखेरि मुद्दा नभनेर निवेदन भन्नुपर्छ भन्ने कुराहरू त अलिकति ज्ञान छैन होइन हामीलाई त भर्खर मात्रै ज्ञान भयो भनेपछि यो हामीले भनेपछि अरूले थाहा पाउने हो र बिस्तारै यो कुरा सबैले जान्नु पनि हुन्छ अर्को कुरा जुन श्रीप्रसाद
श्रीप्रसाद जुन एउटा पात्रले बोल्नु भएको थियो न्यायिक समितिलाई बोलाइदिने
न्यायिक समितिलाई बोलाइदिने भन्ने कुरा थियो, त्यो पनि न्यायिक समितिलाई बोलाइदिने भन्दा पनि अहिले चाहिँ प्रत्येक वडामा जनप्रतिनिधि हुनुहुन्छ, पहिलो चरणको वार्ता के हो भन्ने कुराहरूमा उहाँ आफै स्वयं पनि समाजको प्रतिष्ठित व्यक्ति हो होइन, उहाँले धेरै कुराहरू जानिसक्नु भएको छ, त्यो अनुसार त्यहाँका वडा जनप्रतिनिधिहरूलाई पनि राखेर त्यो कुरा गर्दाखेरि यदि मौखिक रूपमा नै उहाँले मिलाउन सक्नुभयो भने त त्यो झनै राम्रो भयो, र उहाँले जुन प्रयास गर्नु भएको छ त्यहाँ उहाँले मिलाउन खोज्नु पनि भएको छ, अनि मिलाउन खोज्दाखेरि नमिलेको कारणले गर्दाखेरि न्यायिक समितिलाई बोलाइदेऊ भनेर भन्दा पनि न्यायिक समितिमा चाहिँ हामीले यो
निवेदन लिएर
जानुपर्छ भन्ने कुराहरू उहाँले गर्नुभयो भने अझ राम्रो हुन्छ।
जस्तो जनप्रतिनिधिको पनि त्यसमा धेरैतर भूमिका त रहि नै हाल्छ, तपाईँले भनिसक्नु भएको छ, त्यस्तो अवस्थामा वडाको मेलमिलाप केन्द्रमा पनि पहिलो चरणमा छलफल गर्न सक्छन् अथवा सिधै न्यायिक समितिमा आएर त्यो निवेदन दर्ता गरेर बल्ल मेलमिलाप गर्दासँग छलफल गर्छन्? अवस्था चाहिँ प्रक्रियाको हिसाबले के हुन्छ? अब
प्रक्रियाको हिसाबले भन्दाखेरि चाहिँ अब मेलमिलापको लागि चाहिँ त्यही मेलमिलापकर्तालाई छनौट गरिसकेपछि वडामै मेलमिलाप केन्द्रमा हेर्न पाइन्छ, तर हाम्रो नगरपालिकामा यो कर्मचारीको अभावको कारणले गर्दाखेरि मेलमिलापको कुराहरूलाई पनि अब लिखित रूपमा चाहिँ अब नगरेर मौखिक रूपमै मिल्छौँ भन्नुभयो भने चाहिँ वडामै मिलाउन पनि सकिन्छ, तर लिखित रूपमै मिलाउनको लागि चाहिँ न्यायिक समितिमा आएर उहाँले निवेदन दर्ता गरिसकेपछि फेरि उहाँले नै रोजेको मेलमिलापकर्ता मार्फत मेलमिलाप प्रक्रियामा अगाडि बढाइन्छ।
जस्तै यो निवेदन दिने कुरा छ, निवेदन चाहिँ जुन विवाद भइसकेपछि हर्केलले निवेदन लिएर आउन सक्छ अथवा जुनेलले पनि निवेदन लिएर आउन सक्छ, दुवै पक्षले लिन सक्छ, यद्यपि निवेदनको प्रक्रियाको हिसाबले मुख्य विषयवस्तु चाहिँ कहिले काहीँ मदिरा सेवनको विषयलाई अलिक बढी आउला होइन, खानपानकै कारणले गर्दाखेरि विवाद भयो भनेर नै आउन सक्छ, कतिपय अवस्थामा श्री प्रसादले दिएको ऋणको कुरालाई लिएर पनि आउन सक्छ, अहिले त्यहाँ जुन नाटकमा जुनेलको भाग देखिएको छैन, लुकेको छ त्यो, यद्यपि अर्को चाहिँ लवाई खवाईकै हिसाबले नदिएको, त्यो तिनटा विषयलाई चाहिँ कुन प्रधान हुन सक्छ त्यस्तो अवस्थामा चाहिँ?
यो चाहिँ हामीले यो प्रधान भन्दा पनि उहाँले चाहिँ कुन कुरालाई फोकस गरेर ल्याउनुहुन्छ त्यो अनुसारको निवेदन हामीले दर्ता गर्ने हो, किनभने तपाईँले यो खालको निवेदन दर्ता गर्नुहोस् भन्दा पनि उहाँले ल्याएको निवेदनबाट हामीले थाहा पाउने हो नि त उहाँहरूको घटना के रहेछ भन्ने कुरा।
यो अवस्थामा चाहिँ जुन विवाद भएको छ ती व्यक्तिहरूले पनि घटनाको सिलसिला र घटना के कारणले हुन्छ भन्ने कुरा चाहिँ पहिलो जानकारी पाउनुपर्छ।
हजुर,
हामी न्यायिक संवाद रेडियो कार्यक्रमको अन्त्यमा छौँ, अन्त्यमा रेडियो सुन्ने श्रोतालाई तपाईँ के भन्न चाहनुहुन्छ?
मैले पहिलो एपिसोडमा पनि भनेको थिएँ होइन, अब यस्तो खालको समस्याहरू भयो भने चाहिँ त्यो खालको निवेदनहरू लिएर नगरपालिकामा आउनुहोला भन्ने कुराहरू त भयो, तर अब यो हाम्रो जुन न्यायिक संवाद छ त्यो रेगुलर सुनि पनि राख्नु भएको छ होला, त्यो सुनिसकेपछि चाहिँ हजुरहरूले जानेको कुरा चाहिँ सबैमा सेयर गरिदिनु होला, मैले त्यति बेला नि भनेको थिएँ अहिले पनि भन्छु, र सर्वप्रथम त सबैजनालाई सकेसम्म चाहिँ हामीले विवाद नबढाउँ त्यही नै भन्न चाहन्छु।
हुन्छ, यो व्यस्त समयका बावजुद पनि स्टुडियोसम्म आएर विशेष गरी यो अहिलेको परिवेश र न्यायिक समितिसँग जोडिने निवेदनको विषयमा जानकारी दिनुभयो, समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
गलकुट नगरपालिकासँगको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम न्यायिक संवादको आजको लागि समय सकिन लागेको छ। कार्यक्रमप्रति कुनै सुझाव सल्लाह र प्रतिक्रिया भए galkutfm@gmail.com इमेल गरी सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुन्छ। यतिन्जेलसम्म रेडियो सुन्ने श्रोता तपाईँलाई धन्यवाद। कार्यक्रम उत्पादनमा सहयोग पुर्याउने गलकुट नगरपालिकाप्रति विशेष आभार व्यक्त गर्दै प्रविधि संयोजनकी मित्र सरिता खत्रीसँगै आवाजबाट म घनश्याम गौतम पनि आज्ञा चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि रेडियो गलकुट सुन्दै गर्नुहोस्। नमस्कार।